अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। बिर्तामोड खबरमा हामी बिर्तामोड नगरपालिका क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिका बारेमा हामी चर्चा परिचर्चा गर्ने गर्दछौँ। आज पनि हामीले बिर्तामोड नगर क्षेत्रमा पछिल्लो चरण के भइरहेको छ, जनताका अपेक्षालाई जनप्रतिनिधि र सम्बन्धित निकायले कसरी सम्बोधन गरिरहनु भएको छ लगायतका विषयमा चर्चा गर्नेछौँ। आज हामीले बिर्तामोड नगरपालिकाको पछिल्लो अवस्थाको बारेमा कुराकानी गर्नका निम्ति बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। नगेन्द्र सर, स्वागत छ तपाईँलाई।
धन्यवाद छ पुष्पजी।
विशेष त अहिले अलिक चर्चाको विषय बिर्तामोड नगर क्षेत्रमा चाहिँ पछिल्लो चरण के भइरहेको छ, नगरले के गरिरहेको छ भन्ने कुराहरू चाहिँ अलिक जनताहरूमा चासो हुन थाल्यो, किनभने तपाईँहरू निर्वाचित भएको पनि करिब करिब आधी कार्यकाल सकिन लागेको अवस्था छ। जनतासँग अलिक धेरै नै अपेक्षा थिए तपाईँहरूसँग, किनभने जनताले बुझेको, जनताले चाहिँ जनताका समस्याहरू चाहिँ सबै थाहा भएका जनप्रतिनिधिहरू निर्वाचित भएका छन्, जसका कारणले अब चाहिँ साँच्चीकै जनपक्षीय कामहरू हुन्छन् भन्ने जनताको अपेक्षा थियो। ती अपेक्षाहरूलाई तपाईँहरूले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कतिको समेट्न सक्नुभयो? विशेष त बिर्तामोडका प्रमुख समस्याहरू थिए, ती समस्याहरूमा चाहिँ चालु आर्थिक वर्षमा चाहिँ तपाईँहरूको नीति कस्तो बन्यो, त्यो विषयमा अलिकति प्रश्न बनाइदिनुहोस् न।
धन्यवाद छ पुष्पजी तपाईँको रेडियो भिजन परिवारलाई।
हजुर,
प्रथम त म हार्दिक स्वागत गर्न चाहन्छु।
धन्यवाद।
चालु आर्थिक वर्ष 81-82 वर्षमा हामीले सामाजिक सुरक्षा भत्ता बाहेक 1 अरब 91 करोड
होला सर,
1,39,91,50,500 बराबरको बजेट हामीले गरेका छौँ। उक्त बजेटले नीतिलाई र कार्यान्वयनलाई हुनेछ र कार्य सम्पादन गर्ने कुरामा हामी विश्वस्त छौँ। र उक्त बजेट अब नयाँ चरणमा कार्यान्वयनको पक्षमा छ। अब भर्खरै हाम्रो बजेट सार्वजनिक पनि भएको स्थिति छ।
हजुर,
सार्वजनिक भइसकै अब हामीले चाहिँ यो बजेट कार्यान्वयनका लागि स्थानीय वडालाई पनि अब त्यो प्राविधिक इस्टिमेटहरू गराएर सम्झौता गर्ने सधैँ झैँ हामीले चाहिँ जुन जिम्मेवारी दिएको छ हामीले तलै नै सम्झौता गर्छौँ, तलै प्राविधिक इस्टिमेट पनि गराउँछौँ। र नगर स्तरीय योजनाहरू छन् भने नगर स्तरबाटै हामीले त्यसलाई चाहिँ विविध प्रक्रियामा लाने गर्छौँ। र वडा तहको पनि कतिपय उपभोक्ताहरूले काम गर्न सक्नु भएन भने हामीले चाहिँ त्यसलाई पनि विविध प्रक्रियामा लान्छौँ। हुँदाखेरि यो समय भनेको हाम्रो चाहिँ मङ्सिर पुस्तमको समय रहन्छ र त्यस पछाडि हामीले साना साना योजनाहरू सबै सम्झौता गरिसकेपछि कार्यान्वयनमा हामी लान्छौँ। र जनताको अपेक्षा धेरै छ। अब वितरणमा धेरै काम गर्नुपर्ने पनि कुराहरू छन्। विकास पूर्वाधारको हिसाबले निकै धेरै कामहरू गर्नुपर्ने छ, जसमा प्रमुख रूपमा हामीले बाटोलाई लिने गर्छौँ, नाला ढल लाइन लिने गरेका छौँ। त्यस पछाडि अन्य धेरै पूर्वाधारसँग सम्बन्धित पुँजीगत खर्चहरू गर्नुपर्ने अवस्थाका विषयवस्तुहरू छन्। त यस्तो स्थितिमा हाम्रो पालिका भएको अहिले 9 वर्ष प्रवेश भएको छ। सुरु 71-72 आर्थिक वर्षदेखि अहिलेसम्म आइपुग्दाखेरि थोरै समयमा बिर्तामोड नगरपालिकाले चाहिँ विकासको हिसाबले निकै ठुलो खर्च मारिसकेको छ।
अब नगेन्द्र सर, यहीँनिर अलिकति म तपाईँलाई जोड्छु त अझै सहज हुन्छ। जस्तै बिर्तामोडमा तपाईँहरू निर्वाचित भएर आउँदा प्रमुख 4-5 कुराहरू प्रमुख समस्याका रूपमा थिए, जस्तै फोहोर व्यवस्थापन, पार्किङको समस्या लगायत सार्वजनिक शौचालयका कुराहरू लगायत यो कृषि बजारलाई व्यवस्थित गर्ने यो विषादी न्यूनीकरणका कुराहरू, यी प्रमुख समस्याहरू थिए। अहिले पनि तपाईँहरू त्यो ठाउँमा चाहिँ प्रवेश गर्नै सक्नु भएन भन्ने चाहिँ जनताको गुनासो छ नि सर, यसलाई चाहिँ यो वर्षको बजेटले सम्बोधन गर्न सक्यो या सकेन?
अब यो सार्वजनिक शौचालयको विषयमा अब हामीले एउटा कार्यदल बनाएर जग्गा खोजिरहेको स्थिति छ, जसको लागि सङ्घीय सरकारको तर्फबाट 1 करोड बजेट विनियोजनै भइसकेको छ। त्यसलाई कार्यान्वयन गर्ने ठाउँमा हामी छौँ। अर्को कुरा, कृषि थोक बजार देवी हाट बजारमा चाहिँ भवन निर्माण गर्ने, व्यवसाय भवन निर्माण गर्ने भन्ने कुरा छ, त्यो पनि यो वर्षबाट गत वर्षै सुरु गर्ने भनेको थियो। हाम्रो डिपिआरको प्रक्रियाले रोकियो, तर यो वर्षबाट हामीले फेरि पनि बजेट सहित भवन निर्माण गर्ने प्रक्रियामा हामी अगाडि बढेका छौँ। र अब अन्य डुबानका कुराहरूमा पनि हामीले नगरपालिकाभित्र सङ्घीय सरकारकै तर्फबाट पूर्वाधार निर्माण भनेर विभिन्न डिपिआरदेखि लिएर सबै खालको योजनाहरूलाई तयार गर्ने र गुरी योजना मार्फत ती कुराहरूलाई सम्बोधन गर्ने भनेर छुट्टै 1 करोड रुपियाँ विनियोजन भएको छ र त्यसको काम चाहिँ यो वर्षबाट प्रारम्भ हुन्छ। अर्को, सबैभन्दा अघि तपाईँले बिर्सिनुभयो, हामीले हात्ती नियन्त्रण पनि गर्ने भनेका थियौँ, जसको काम सुरुवात नै भइसकेको छ। अहिले धमाधम 9 किलोमिटर क्षेत्रमा हाइवे, महेन्द्र हाइवेको सुन्दर त्यो सामुदायिक वनको देउने खोला हुँदै देउने खोलाकै दक्षिणतिर धमाधम काम भइरहेको स्थिति छ र त्यहाँका सबै नागरिकहरूलाई सुरक्षित वासस्थान अथवा हात्तीको आतङ्कबाट कम गर्नका निम्ति हाम्रो त्यो प्रयासहरू जारी रहेको छ। र कहिले कहिले सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको समन्वयमा पनि यी खालका कामहरू हुने गरेका छन् र हुँदै आएका छन्। त्यसो हुँदाखेरि मैले अघि भने धेरै हामीले चाहिँ अहिले हाम्रो सडक सञ्जालको हिसाबले हेर्ने हो भने 600 किलोमिटर बाटो हामीले बनाउनु पर्नेछ, जबकि हामीले एउटा कार्यकालमा 5 वर्षमा मात्रै हामीले 125 किलोमिटर मात्रै बाटो बनाउन सक्छौँ। अर्थात् 20-25 किलोमिटर बाटो मात्रै 1 आर्थिक वर्षमा हामीले बनाउन सक्छौँ। त्यसो हुँदाखेरि 79 को निर्वाचन पछाडि हामीले 50 किलोमिटरभन्दा बढी बाटो हामीले बनाइसकेका छौँ जनताको लागत सहभागिताका साथमा। भने यो वर्ष हामीले सङ्घ, प्रदेश र नगरको बजेटबाट अनुमानित 40 किलोमिटर बाटो बनाउने पनि तयारी गरेका छौँ र अन्य पूर्वाधारको क्षेत्रमा, पुलको क्षेत्रमा र सँगसँगै रिङ रोडमा पनि परेका योजनाहरू छन्। ती योजनाहरूलाई कार्यान्वयन गर्ने ठाउँमा हामी छौँ। त्यसो हुँदाखेरि हामीले यी कामहरू गरिरहँदाखेरि जनताको निकै ठुलो आशाको रूपमा रहेको बिर्तामोड नगरपालिका, स्थानीय सरकारका जनप्रतिनिधिले गरेको काममा मूलभूत रूपमा मुख्य बाटाहरू अझै 2 कार्यकालको पनि बजेट विनियोजन गर्न सक्ने हुँदाखेरि हामीले ठुला सडकहरूको चाहिँ जुन सञ्जाल छ त्यो सञ्जालहरूमा चाहिँ हामी 1 किलोमिटर मात्रै बाँकी रहला, नभए हामीले सबै बाटो चाहिँ कालो पत्रै गर्छौँ।
उपमेयरज्यू, जस्तै तपाईँहरूले ठुलो लगानी गर्नुभएको छ, जस्तै 4-5 करोड कति लगानी गरेको फोहोर चाहिँ व्यवस्थापन गर्नका लागि कन्काईमा एउटा चाहिँ तपाईँहरूले ऊर्जा सेन्टरको रूपमा त्यहाँ लगानी गर्नुभएको थियो, नगरपालिकाले त्यहाँ लगानी गरेको थियो, त्यो चाहिँ बालुवामा पानी सरह भयो, त्यहाँ चाहिँ फोहोर पनि जान सकेन, अहिले पनि चाहिँ पहिलेको जस्तै फोहोरलाई चाहिँ ठाउँ खोज्दै विसर्जन गर्नुपर्ने अवस्था सिर्जना भइरहेको जनताको गुनासो छ। किन त्यो अनावश्यक लगानी गरियो, त्यहाँ फोहोर पुर्याउन किन सकिएन सर?
पहिला कुरा त 4-5 करोड लगानी गरेको भन्ने कुरै त होइन, अब हामीले हाम्रो नगरपालिकाबाट गरेको खर्च भनेको 2 करोड 68 लाख जति पैसा हो,
हजुर
68-69 लाख जस्तै पैसा हो, र त्यो सँगै कन्काई र अर्जुन धाराले पनि त्यतिकै लगानीमा काम गर्नुपर्ने कारणले कन्काई र बिर्तामोड नगरपालिकाले लगानी गर्यो, अर्जुन धाराको चाहिँ सबै लगानी त्यहाँ आइसकेको अवस्था थिएन र अब यो आर्थिक वर्षबाट उहाँहरूले पनि बजेट विनियोजन गरेर त्यहाँ चाहिँ फोहोर मैला व्यवस्थापन गर्ने गरी नवीकरणीय ऊर्जासँगै त्यहाँ तिनवटा मिसन छ। त्यहाँ एउटा हामीले चाहिँ ग्यास उत्पादन गर्ने त्यहीँकै ओडावासी नागरिकहरूलाई 900 भन्दा बढी उपभोक्तालाई चाहिँ पाइपलाइनबाट चाहिँ ग्यास घर घरमा पुर्याउने भन्ने त्यसको चाहिँ मुख्य उद्देश्य हो। दोस्रो कुरा, बिर्तामोडको जति पनि कुहिने फोहोरहरू छ तिनै पालिकाको, ती सबै फोहोरहरू सेग्रिगेसन गरेर त्यहाँ लाने भन्ने कुरा हो र ग्यास उत्पादन गर्ने कुरा, र त्यो सँगै हामीले चाहिँ त्यहाँ चाहिँ फर्टिलाइजर मल पनि उत्पादन गर्न सक्छौँ, लिक्विड र अर्को मल पनि उत्पादन गर्न सकिन्छ भन्ने कुरा हो दोस्रो त्यसको फाइदा र अर्को भनेको चाहिँ हाम्रो फोहोर व्यवस्थापन हुने हो र त्यो सँगै हाम्रो प्लास्टिक जन्य चिजहरू पनि त्यहीँ लगेर त्यसबाट चाहिँ पेवर्स निकाल्ने र त्यो चाहिँ बजारीकरण गर्ने र यो फोहोरलाई मोहर गर्ने भन्ने जुन उद्देश्य छ यो चाहिँ एउटा बृहत योजना हो। बृहत योजनामा चाहिने जति पैसा हो त्यति पर्याप्त भएन वा थोरै लगानी गरेको कारणबाट त्यहाँ कार्य सम्पन्नै भएको छैन। कार्य सम्पन्न नभइकन यत्रो पैसा लगानी गरियो त्यहाँ बालुवामा पानी के अरे पानी हाले जस्तो भयो भन्ने ढङ्गका यी विभिन्न कुराहरू आउँछन्। त्यो कुरा त अब आरोप मात्रै हो अब त्यसलाई अझै पुरा गर्न बाँकी नै छ। अब कतिपय यो प्रतिपक्षमा बसेका मान्छेहरू बिना योजना बिना के अरे उद्देश्यका साथ पनि मिडियाबाजी गरिराखेको कुराहरू छन्। त्यसो हुँदाखेरि कसैको पनि यो मिडियाबाजीको पछाडि नकुदिकन त्यहाँ लगानी कति भयो त्यसको स्टार्टिङ र अहिले कार्य सम्पन्न भइरहँदाखेरि त्यसको कति पैसा लाग्ने हो लगानी भन्ने कुरै नबुझिकन अब बिचमा मान्छेहरू बोल्छन्। सूचनाको हक छ हामीले त्यो कुरा भनि पनि राखेका छौँ। हामीले काहीँ कतै लुकाएको अवस्था पनि छैन र सार्वजनिक भएको विषयमा सार्वजनिक जवाबदेहिताको कुरा पनि छ। जवाबदेहिता बन्छ
ठीक छ त्यस त्यो बन्ने क्रममा छ र
त्यहाँ अझै परिपूर्ण गर्न बाँकी नै छ।
जस्तै एउटा समिति पनि बनेको थियो जग्गा खोज्ने अथवा जग्गा को फोहोर व्यवस्थापन गर्न अथवा डम्पिङ साइटको लागि जग्गा प्राप्ति गर्ने एउटा तपाईँहरूको समिति थियो त्यो समितिले काम गर्यो कि गरेन स्थायी रूपमा फोहोर व्यवस्थापनको लागि?
यो अब आर्थिक वर्ष सकिने बेलामा उक्त समिति बनेको थियो। अब भर्खरै त्यसले आफ्नो काम प्रारम्भ गर्ला। अब हाम्रो चाहिँ त्यही फोहोर मैलासँग सम्बन्धितै हो कुहिने फोहोर प्लास्टिक गर्ने फोहोरहरू जे जान्छ त्यो लाने र त्योदेखि अतिरिक्त पनि हाम्रा अरू फोहोरहरू हुन्छन् जहाँ चाहिँ त्यो फोहोरहरू जान सक्दैन र हामीले चाहिँ नष्ट गर्नुपर्ने हुन्छ गाड्नुपर्ने हुन्छ त्यस्ता फोहोरहरू गाड्नका लागि पनि छुट्टै 1.5-2 बिघा जग्गा अथवा अलिकति सरकारी ऐलानी जग्गा प्रति जग्गा समेत जोडिएको छ भने त्यस्तो जग्गा हेरेर त्यसलाई थोरै चाहिँ खरिद गर्ने बढी चाहिँ सार्वजनिक ऐलानी जग्गा नै भएको ठाउँ चाहिँ हेरेर व्यवस्थापन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ। जसमा चाहिँ हामीले अब डाइफर जस्तो चिज लत्ता कपडाहरू त कुनै केहीमा युज हुँदैन तर हामीले गाडेको 2-3 महिनामा त्यो पचिने काम गर्छ र त्यसलाई चाहिँ हामीले नष्ट गर्न पनि सक्छौँ र फेरि पनि त्यो जमिन काम लाग्न सक्छ। त्यसो हुँदाखेरि त्यस्ता सड्न सक्ने खालका फोहोर मैलाहरू राख्ने गरीको उद्देश्यका साथ त्यो कार्य एउटा कार्यदल बनाएको छ। कार्यदलले आफ्नो जमिन खोजी कार्य नि गर्छ। अब त्यसले आफ्नो कार्य प्रारम्भ गरेको अवस्था छैन र अब केही समय पछाडि हामी समय सबैजना लागेर त्यो काममा अगाडि बढ्नेछौँ।
अब यो तपाईँको अघिल्लो कार्यकालमा अघिल्लो वर्षमा पनि अलिक चर्चाको विषय रह्यो यो कर व्यवस्थापन र नगरको आन्तरिक आयलाई वृद्धि गर्नका निम्ति तपाईँहरूले वैज्ञानिक कर प्रणालीको कुराहरू पनि उठाउनु भएको थियो। चालु आर्थिक वर्षमा चाहिँ त्यो कुराहरू सुन्नमा आएनन्। अब यो यसलाई चाहिँ कसरी व्यवस्थित गरेर जाने र नगरले आन्तरिक आयलाई बढुवा गर्ने अथवा करलाई व्यवस्थित गर्ने कुराहरू चाहिँ कसरी अगाडि बढ्दैछ उपमेरज्यू?
यो करको प्रगतिशील कर वैज्ञानिक करको कुरा हामी धेरै गर्छौँ। अब यसमा हामी निम्न आर्थिक अवस्थाको मान्छे मजदुर श्रमिक वर्गको मान्छेदेखि लिएर मध्यम परिवारसम्मका मान्छेहरूले सबै व्यवसायी किसानहरूले चाहिँ घर सम्पत्तिको कर तिर्नु भएको छ। अब अलि धेरै जग्गा जमिन हुनेहरूले चाहिँ त्यसमा प्रगतिशील कर लाउने गरी नीति बनाइरहँदा त्यही विषयलाई लिएर यहाँ दलीय हिसाबले जुलुस निकालेर आउने अनि राजनीति गर्ने ढङ्गका गतिविधि विगतमा भएका हुन्। त्यसो हुँदाखेरि अहिले यो अब यो आर्थिक वर्षबाट हामीले कर सम्बन्धी जनचेतना जगाउँदै जाने कर प्रणाली कस्तो हुने भन्ने खालको विषयमा चाहिँ अलिकति विज्ञ राखेरै छलफल गर्नुपर्ने भएको छ। त्यसो हुँदाखेरि अब खालि यो धनी मानी भनेर हामी भन्छौँ अब उहाँहरूलाई यस्तो भइरहँदा धनी मानी किन भन्छ भन्ने खालको कुरा होला तर सम्पत्ति कर भनेको त सम्पत्तिका आधारमा लगाउने कर हो। घर बाल कर पनि आफूले चाहिँ घर बाल लगाएर प्राप्त गर्ने करबाट आम्दानीबाट कर तिर्ने कुरा हो। यो बिर्तामोडमा चाहिँ खालि जुलुस लाउने, मैले तपाईँलाई तपाईँको मिडिया मार्फत पटक पटक पनि भनेको छु, जुलुस कसरी लाउन सकिन्छ, जुलुस लाउने खोराकहरू के भेट्न सकिन्छ, त्यस्तै कुरामा चाहिँ त्यही दलका मान्छेहरू लागेको कारणले अहिले हामीले त्यो प्रगतिशील कर लाउने कुरामा चाहिँ धेरै अगाडि बढ्न सकेका छैनौँ। यो आर्थिक वर्षमा यो आर्थिक वित्तीय अप्ठ्याराहरू पनि आएको कारणले गर्दाखेरि नगरपालिकाले करलाई थप वृद्धि गर्ने भनेको छ, त्यो पनि गर्न सकिएन। अरू पालिकाहरूले हरेक वर्ष 10%, 15%, 20%का दरले गरिरहेको अवस्था छ, त्यहाँ विरोध पनि छैन। तर यो 9 वर्ष प्रवेश गरिरहँदा हामीले 71-72 सालमा निर्धारण गरेको कर देखे बाहेक थप करहरू बढाएर लिएको अवस्था छैन। र यहीँ पनि गत वर्ष 35% कर चाहिँ इन जेनरल रूपमा बढाउने भनेको थियो, त्यसमा पनि विरोध आइसके पछाडि हामीले त्यसलाई स्थगित गऱ्यौँ र यो वर्ष पनि स्थगित भएको कुरा म तपाईँहरूको मिडिया मार्फत जानकारी गराउन चाहन्छु। अब अर्को आर्थिक वर्षमा हाम्रो चाहिँ अब यो आर्थिक अवस्थाहरू अलिक सुदृढ हुँदै गयो भने त्यसबाट हामीले केही नयाँ ढङ्गले चाहिँ कर वृद्धि गर्ने, सँगै करलाई चाहिँ समन्वयिक ढङ्गले कसरी लिएर जान सकिन्छ त्यो बारेमा हामी छलफल गर्नेछौँ।
अब अलिकति न्याय प्रणालीको विषयमा पनि कुरा गरौँ न त, तपाईँको भागमा परेको विषय हो यो। न्यायिक क्षेत्रमा चाहिँ कस्तो प्रगति भएको छ, जस्तै धेरै समस्याहरू त नगरबाट अथवा अहिले त वडाबाटै समस्या समाधान हुन्छन् र जनप्रतिनिधि आइसकेपछि नगरबाट धेरै समस्याको समाधान भएको छन्, अहिले न्याय प्रणाली कस्तो छ र कसरी न्याय सम्पादन गरिरहनु भएको छ?
धन्यवाद छ। अब यो मेरो आफ्नो जिम्मेवारीको विषय पनि हो, नगर न्यायिक समितिको संयोजक र सदस्यजीहरूबाट भरपूर सहयोग प्राप्त भएकै छ। वडा मेलमिलाप केन्द्रको तर्फबाट 10 वटाबाट पनि आफ्ना ससाना मुद्दाहरू उहाँहरूले समझदारी गराउँदै आउनुभएको छ, मेलमिलाप गराउँदै आउनुभएको छ। र सँगसँगै अब हामीले अघिल्लो आर्थिक वर्षमा चाहिँ 90 मुद्दा चालु रहेकोमा 70 मुद्दा हामीले चाहिँ मेलमिलाप गरेसँगै हामीले फर्सोड गरेको, अर्थात् अदालतमा पनि जानका लागि अब कोही पक्ष मान्नु भएन भने उहाँहरूलाई जानका निम्ति बाटो खुला गरेको अवस्था छ। र सरी आएका मुद्दाहरू 20 थिए र त्योसँगै यता अझै यो आर्थिक वर्षमा थप मुद्दाहरू जोडिएर चालु मुद्दाहरू चाहिँ हेर्ने काम भइराखेको छ। र खास गरी अहिलेको हकमा चाहिँ अब यो हाम्रो नगरपालिकामा सरपट नापीबाट देखिएका समस्याहरू, सिमाना विवादहरू, नक्साका समस्याहरू को कारणबाट हामीले समस्याहरू भोगिराखेका छौँ र तीबाट आएका मुद्दाहरूलाई सक्षम हामीले मेलमिलाप गराउने फिल्डमा जाने, यो अहिले एकैछिनमा पनि मैले त्यहाँ चाहिँ एउटा जग्गा नापमा नापी भएको ठाउँमा आफै उपस्थित भएर चाहिँ काम गर्नुपर्ने अवस्था आएको छ, यहाँ फोन पनि आइरहेको छ। र यस्तो यस्तो स्थितिमा हामीले ती मुद्दाहरू हेरिराखेका अवस्थाहरू छौँ र केही सहकारीका मुद्दाहरू, सहकारी ठगी गरिएका मुद्दाहरू, आफ्नो बचत पैसा निक्षेप गरेको पैसा फिर्ता नदिएका विषयवस्तुहरू पनि आउने गरेका छन् र ती सबैमा सहजीकरण गर्दै मानिसहरूलाई न्यायको अनुभूति दिने कुरामा हामी सदैव लागेका छौँ। र अघिल्लो आर्थिक वर्षमा हामीले गरेको न्याय सम्पादनको प्रतिशत लिजामा चाहिँ 7 नम्बर हुन्छ, हामीले 7 मा 7 ल्याएका छौँ, कुनै पनि कमी गरेका छैनौँ। फाइल सिस्टमदेखि लिएर दर्ता प्रक्रियादेखि लिएर एउटा मिनी अदालतै भएको कारणले मिनी अदालतकै हिसाबमा कानुन बमोजिम सञ्चालन गर्ने गरिएका न्याय सम्पादनमा हामी लागेका छौँ।
जस्तै तपाईँको अनुगमनको क्रममा गुणस्तरीयमा चाहिँ बिर्तामोडको विकास निर्माणलाई कस्तो पाउनुभयो उपमेयरज्यू? गुणस्तरीय निर्माणमा चाहिँ कतिको तपाईँहरू चाहिँ श्रेयस्पन्न भएको छ, यस विषयमा पनि बताइदिनुहोस्।
धन्यवाद सर। संयुक्त रूपमा भन्दा हामीले गुणस्तरीय योजनामै ध्यान दिएका छौँ। अघिल्लो आर्थिक वर्षबाटै नगरको बजेट केही सम्पन्न गर्ने बजेटहरू थिए र भर्खरै मात्रै पनि ती चाहिँ सम्पन्न भएबाट मैले अहिले 3-4 योजनाहरू भर्खर पनि हेरिरहेको छु र ती सबै योजनाहरू फिल्मै जाने, नाप्ने, हेर्ने कामहरू भएका छन्। अनि स्थानीय टोल विकास त्यहाँको वडा सचेत नागरिकहरूकै तर्फबाट पनि प्राप्त सूचनाहरूका आधारमा जाने, हेर्ने ती कामहरू गरिरहेको अवस्था छ। र काहीँ काहीँ एकाध ठाउँमा हामीले चाहिँ प्रत्यक्ष गएर कम गुणस्तर भएको ठाउँमा चाहिँ फेरि भत्काउन लगाएर पनि गुणस्तरीय मापन मापदण्ड अनुसारको काम ठेकेदार हाम्रो निर्माण व्यवसायहरूलाई चाहिँ हामीले लगाएका छौँ, गरेका छौँ र ढिलो भए पनि केही कालो पत्रीहरू साहित्यिक काममा पनि हामी गर्न लगाउने कुरामा लागेका छौँ। त्यसै गरी मुक्ति चोकबाट उत्तर कञ्चरे जाने सडकको पटक पटक विवाद आएको अवस्था थियो। भद्रपुर रोडको पटक पटक विवाद आएको, ठेकदारले चाहिँ काम नगरेको अवस्थाका विषय वस्तुहरू छन्। ढिलै भए पनि यी कार्यहरूलाई सम्पन्न गर्ने कुरामा पनि अहिले वृत्तमोड नगरपालिकाको तर्फबाट हामीले भूमिका खेलिराखेका छौँ र कतिपय अहिले पनि फेरि काममा चाहिँ ढिलाइ भएको कुरा पनि सर्वविदित छ। त्यसका बावजुद पनि फेरि अहिले चाहिँ केही समस्याहरू जनताहरूले राखेको अवस्था पनि छ, धुलो उडेको अवस्था पनि छ। अब निर्माण व्यवसायले समयमा काम नगरिदिएको कारण र निर्माण व्यवसायको पनि आफ्नै गुनासाहरू, सरकारले समयमा पैसा भुक्तान नदिएको कारणले सम्म जोडिएर आएका समस्याहरूको बारेमा हामी सबै जानकार हुनुपर्छ र यी कामहरूलाई हामीले निरन्तरता धेरै गुणस्तरीय निर्माणको कुरामा हामी अगाडि बढ्नेछौँ। सधैँ नै हामीले गरिआएको काम पनि हो र त्यसमा ध्यान दिने।
अब अन्त्यमा उपमेयरज्यू, जस्तै यो अहिले वर्षाको कारणले धेरै ग्रामीण सडकहरू चाहिँ खाल्डाखुल्डी परेका, होइन, धेरै बिग्रिएका सडकहरू छन्। चाडपर्व नजिकै आइरहेको छ, नेपालीहरूका महान चाडहरू नजिकै आएका छन्। यी चाडपर्वभन्दा अगाडि ती सडकहरू मर्मत सम्हार हुने कतिको सम्भावना छ?
धन्यवाद छ। यो अहिले चाहिँ जल्दो बल्दो समस्या तपाईँले पनि उठाउनुभयो, हामीले पनि यो बुझेकै छौँ। जसवटै वडाभित्र रहेका ग्रामीण क्षेत्रका सडकहरू चाहिँ खाल्डाहरू परेको, सवारी आवागमन अप्ठ्यारो परेको कुरा महसुस भएर वृत्तमोड नगरपालिकाले आजभन्दा 15 दिन अगाडि एउटा 20 लाखको चाहिँ टेन्डर प्रक्रिया गरेको थियो, लगाएको थियो र गत वर्ष चाहिँ टेन्डर गरेकोमा चाहिँ हामीले घन मिटरका हिसाबले दिएको थियो। यहाँ तल आइसके पछाडि मान्छेले त्यसलाई चाहिँ पब्लिक लेभलमा यति सस्तो पाउँछ अनि त्यहाँबाट टेन्डर लगाउँदा चाहिँ पालिकाले त्यो 7,500-8,000 चाहिँ रुपियाँमा किन लाउनु परेको भन्ने ढङ्गले धेरै क्वेसनहरू आए। त्यो क्वेसन आइसके पछाडि हामीले चाहिँ घन मिटरका हिसाबले लगाएको, यो टिप्परका हिसाबले होइन। टिप्परमा कहिले कहिले 2 बकेट 3 बकेट कम्ती पनि हुन्छ टिप्परमा। त्यसो हुँदाखेरि घन मिटरको हिसाबले लाउँदा त्यो महँगो पर्यो भन्दाखेरि विभिन्न यहाँ चाहिँ सार्वजनिक रूपमा मिडियाबाजीहरू गरेको कारणबाट होला अहिले हामीले 20 लाखको इभिट गर्दाखेरि कोही पनि व्यवसायी साथीहरूले चाहिँ त्यहाँ टेन्डरको निवेदन पनि हाल्नु भएन र फेरि हामीले त्यसलाई रि गरेका छौँ र अब यो रि प्रक्रियाभित्र उहाँहरूले हाल्नुहुन्छ कि हाल्नुहुन्न थाहा छैन, त्यो पनि बुझेर काम गर्नुपर्ने अवस्था आएको छ। त्यसो हुँदाखेरि अब असोज 1 गतेसम्म हाम्रो त खोला बन्द नै हो, 1 गतेबाट सुचारू हुन्छ र यस्तो स्थितिमा हामीले नगरमा केही निर्माण सामग्री, यो चाहिँ ग्राभेलहरू, मिस्त्रीहरू राखेको छ, त्यसलाई अब यो दसैँसँगै चाडपर्व आएको बेलामा त्यसलाई पनि वितरण गर्ने र हाम्रो टेन्डर प्रक्रियामा लागेको ग्राभेललाई पनि ग्रामीण क्षेत्रका बाटाहरूमा चाहिँ मर्मत सुधार कार्यमा लगानी गर्ने गरेको हाम्रो योजना छ। त्यो योजनालाई हामीले समयमै ध्यान लगाएर चाहिँ अब अलिकति सवारी आवागमनमा सहज बनाउने कुरामा हामी लाग्छौँ।
हस् उपमेयरज्यू, तपाईँ अत्यन्तै व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि नगरका पछिल्ला गतिविधिका बारेमा जानकारी गराइदिनु भयो, समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद छ पुष्पजी, यहाँ र यहाँको रेडियो टेलिभिजनलाई धेरै धेरै
हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो वृत्तमोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, नगरका पछिल्ला गतिविधिका बारेमा जानकारी दिँदै। हस् त आजलाई वृत्तमोड खबर यति नै, हामी अर्को हप्ता फरक प्रसङ्गका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुत म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।